السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. پاکستان کے صوبہ خیبر پختونخوا اسمبلی کے رکن اسمبلی میاں جمشید الدین کاکاخیل کرونا وائرس کے باعث انتقال کر گئے ہیں. ان کا تعلق حکمراں جماعت پاکستان تحریک انصاف سے تھا. جمشید الدین ایک ہفتے سے اسلام آباد کے اسپتال میں زیر علاج تھے اور گزشتہ 3 روز سے وینٹیلیٹر پر تھے. جمشید الدین پاکستان میں کرونا وائرس سے 2 روز کے دوران جاں بحق ہونے والے دوسرے رکن اسمبلی ہیں. منگل کو سندھ کے وزیر کچھی آبادی غلام مرتضیٰ بلوچ اس وائرس سے لڑتے ہوئے جان کی بازی ہار گئے تھے. سندھ اسمبلی کے 9 اراکین میں کرونا وائرس کی تصدیق ہوئی ہے. پیپلز پارٹی سے تعلق رکھنے والے رکن صوبہ اسمبلی ساجد جوکھیو, سادیہ جاوید, ڈاکٹر سہراب سرکی, منگلا شرما, تھرپارکر سے رکن صوبہ اسمبلی رانا حمیر سنگھ کا کرونا ٹیسٹ مثبت آیا ہے. گرینڈ ڈیموکریٹک الائنس سے معظم عباسی بھی کرونا وائرس کا شکار ہو کر گھر میں قرنطینہ میں ہیں. اسی طرح ملیر سے رکن صوبہ اسمبلی غلام مرتضیٰ بلوچ کرونا میں مبتلا رہنے کے بعد منگل کو انتقال کر گئے تھے. اس سے قبل پیپلز پارٹی کے رکن اور صوبائی وزیر سعید غنی, جبکہ جماعت اسلامی کے واحد رکن اسمبلی سید عبدالرشید کرونا کا شکار ہونے کے بعد صحت یاب ہو چکے ہیں. واضح رہے کہ اسمبلی کے اجلاس سے قبل تمام اراکین کے کرونا ٹیسٹ کیے گئے ہیں. سندھ اسمبلی کے اجلاس سے وزیر اعلیٰ سید مراد علی شاہ نے خطاب کرتے ہوئے کہا کہ کرونا وائرس سے لڑنا نہیں بچنا ہے. سندھ کے ضلع کشمیر میں 100 سے زائد افراد کے کرونا ٹیسٹ مثبت آنے کے بعد ضلع کی تینوں تحصیلوں کو سیل کر دیا گیا ہے. حکام کا کہنا ہے کہ کرونا ٹیسٹ مثبت آنے والوں میں سے بڑی تعداد ہندو کمیونٹی سے تعلق رکھنے والوں کی بھی ہے. ادھر صوبے بھر میں کیسز کی تعداد ملک بھر میں سب سے زیادہ یعنی 31,000 سے تجاوز کر گئی ہے. پاکستان کے شمالی علاقہ جات گلگت بلتستان میں ضلع غزر میں خودکشی کرنے کا رجحان بڑھ گیا ہے. صرف گزشتہ ماہ کے دوران 6 خودکشی کے واقعات رونما ہوئے ہیں, جس میں سے تازہ ترین واقعہ بھنڈر کے مقام پر پیش آیا, جہاں ایک خاتون نے خود کو گولی مار کر زندگی کا خاتمہ کر لیا. ماہرین کے مطابق سال 2000 سے اب تک گلگت بلتستان میں تقریباً 400 افراد نے اپنی زندگیوں کے چراغ کل کیے ہیں, جن میں زیادہ تر تعداد خواتین کی ہے. اور قطر ایئر ویز نے پاکستان کے لیے اپنا فلائٹ آپریشن معطل کر دیا ہے. پاکستان نے حال ہی میں اپنی بین الاقوامی پروازیں بحال کی تھیں, لیکن ایک بڑے بین الاقوامی کیریئر قطر ایئر ویز نے ایک ہفتے کے لیے اپنی پروازیں معطل کر دی ہیں. ایئر لائن نے سول ایویشن کو اپنے فیصلے سے آگاہ کر دیا ہے. حالانکہ ایئر لائن نے وجہ بیان نہیں کی, لیکن اطلاعات ہیں کہ ایتھنز یونین کے لیے پروازوں میں 9 پاکستانی مسافروں میں کرونا وائرس مثبت پایا گیا ہے. پاکستان نے ملک میں آنے والی پروازوں کے لیے اپنے ایس او پیز میں بھی تبدیلیاں کی ہیں, اور اب آنے والے تمام مسافروں کو اپنے گھروں میں تنہائی میں وقت گزارنا ہوگا. ادھر سعودی عرب اور متحدہ عرب امارات سمیت خلیجی ملکوں میں پھنسے بے روزگار مزدوروں کے رشتے دار حکومت سے انہیں واپس لانے کا مطالبہ کر رہے ہیں, کیونکہ وہ وہاں طبی سہولتوں کے بغیر زندگی گزار رہے ہیں اور مشکلات کا شکار ہیں. وزیراعظم کے مشیر ڈاکٹر معید یوسف نے کہا ہے کہ حکومت نے 10 جون تک 20,000 پاکستانیوں کو وطن واپس لانے کا منصوبہ بنایا ہے. خلیجی ملکوں میں پھنسے زیادہ تر پاکستانیوں کا تعلق خیبر پختونخوا سے ہے, اور اب سعودی عرب اور متحدہ عرب امارات سے باچا خان ایئرپورٹ آنے والی پروازوں کی تعداد بڑھا دی گئی ہے. پچھلے 2 روز میں 450 افراد سعودی عرب سے پشاور پہنچے. ان پروازوں پر 24 میتیں بھی لائی گئی ہیں. افغانستان کے دارالحکومت کابل کی ایک مسجد میں دھماکے میں امام مسجد مولوی ایاز نیازی کی وفات پر جہاں افغان اعلی حکام نے مذمت کی ہے, وہاں طالبان کی جانب سے بھی مذمتی بیان سامنے آیا ہے. کابل کے گرین زون میں واقع مشہور مسجد وزیر اکبر خان میں گزشتہ شام بم دھماکہ ہوا تھا. دھماکے میں 2 افراد جاں بحق ہو گئے تھے. افغان وزارت داخلہ کے ترجمان طارق آریان نے اس حوالے سے بتایا تھا کہ مسجد میں شام 7:30 بجے اس وقت دھماکہ ہوا جب نمازی مغرب کی نماز ادا کر چکے تھے. وزارت داخلہ کے ترجمان کے مطابق جاں بحق ہونے والوں میں ملا محمد ایاز نیازی بھی شامل تھے. خبریں ختم ہوئیں.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ آج ہم گفتگو کر رہے ہیں پاکستان کی یونیورسٹیوں میں اور کالجوں میں آن لائن ایجوکیشن کی، جو صورتحال ہے کووڈ 19 کے دوران، اور ہم بات کریں گے اور ہم بات کر رہے ہیں کہ اس کا فیوچر کیا ہے آن لائن ایجوکیشن کا یونیورسٹیوں کی سطح پر، اور اگر اس وقت ایجوکیشن جاری ہے آن لائن تو کیا مسائل پیش آ رہے ہیں اسٹوڈنٹس کو، اور کیا مسائل پیش آ رہے ہیں اساتذہ کو، اور ان کے سولوشنز کیا کیا سامنے آ رہے ہیں۔ ہمارے ساتھ اس وقت موجود ہیں ہائر ایجوکیشن کمیشن اسلام آباد کے ایگزیکٹو ڈائریکٹر ڈاکٹر فتح مری، ٹیلی فون پر اسلام آباد سے۔ ان سے ہم پوچھتے ہیں کہ اس وقت پاکستان کی یونیورسٹیوں میں ہائر ایجوکیشن ہے، وہاں پر آن لائن ایجوکیشن کا کیا سسٹم چل رہا ہے اور کیا مسائل ہیں۔ السلام علیکم ڈاکٹر فتح مری صاحب۔
جی وعلیکم السلام۔
ڈاکٹر صاحب کچھ بتائیے ہمارے سننے والوں کو، کووڈ 19 سے پہلے کیا صورتحال تھی پاکستان کی یونیورسٹیوں میں آن لائن ایجوکیشن کی، اور اس وقت جبکہ ساری یونیورسٹیاں جو ہے آلموسٹ آن لائن ایجوکیشن دے رہی ہیں اسٹوڈینٹس کو، تو کس انداز میں دے رہی ہیں؟
تھینک یو ویری مچ میڈم یاسمین۔ ایک تو ساری دنیا ابھی ایک مشکل صورتحال سے گزر رہی ہے، جو کووڈ کی سچویشن ہے اس میں نہ فقط پاکستان کے لیے مسئلہ ہے لیکن ساری دنیا کے لیے مسئلہ ہے، ریجن کے لیے مسئلہ ہے اور ہر سیکٹر کے لیے مسئلہ ہے۔ اسی طرح سے ہائر ایجوکیشن کے لیے بھی وہ چیلنجز، وہ مسائل ہیں کہ کس طرح سے تعلیم کو کنٹینیو کیا جائے اور کس طرح سے اپنے اسٹوڈنٹس کے ٹائم کو ضائع ہونے سے بچایا جائے۔ جیسے آپ نے پوچھا کہ کووڈ کے آنے سے پہلے جو آن لائن ڈسٹینس ایجوکیشن پاکستان میں بڑی لمیٹڈ تھی، کیونکہ پاکستان میں دو یا تین یونیورسٹیاں تھیں جو آن لائن یا ڈسٹینس ایجوکیشن آفر کرتی تھیں۔ ایک تو 70s میں ہم نے بنائی تھی علامہ اقبال اوپن یونیورسٹی، جو ڈسٹینس ایجوکیشن دیتی تھی، وہ زیادہ فنکشنل ایجوکیشن پہ فوکس کرتے تھے لیکن اس کے ڈسٹینس ایجوکیشن سینٹر سے اس کے تھرو تعلیم دے رہے تھے۔ اسی طرح سے ورچوئل یونیورسٹی تھی جو 2000 کے بعد بنی ہے، اور وہ ان کے آن لائن ٹی وی ہیں اور ان کے جو یہ ورچوئل سسٹم آف ٹرانسمیٹنگ ایجوکیشن ہے اس کے تھرو، اور اس کے علاوہ ایک آدھ پرائیویٹ سیکٹر کی یونیورسٹی بھی کچھ آن لائن کورسز کر رہے تھے۔ ایک تو ہم ابھی اس پروسیس میں تھے کہ آن لائن اینڈ ڈسٹینس ایجوکیشن کی پالیسی اور اسٹریٹجی کو فائنلائز کریں، اس پہ کافی ہائر ایجوکیشن کمیشن نے اور یونیورسٹی نے مل کے کام کیا، اور پھر جو اوپن یونیورسٹی لندن ہے اور جو ادارے ہیں ان کے ساتھ بھی کولیبریٹ کر رہے تھے، لیکن اتفاق سے اسی دوران ہی یہ کووڈ کی سچویشن آئی، تو کووڈ کی وجہ سے فزیکلی یہ پاسبل نہیں رہا کہ یونیورسٹیوں میں اسٹوڈینٹس وہاں فزیکل کلاسز اٹینڈ کر سکیں، ہاسٹلس میں رہ سکیں، تو وہ یونیورسٹیاں کیونکہ گورنمنٹ نے ایک پالیسی اڈاپٹ کی اس میں سارے تعلیم ادارے گورنمنٹ نے بند کیے ہے، اور ہر جگہ پہ انہوں نے کہا کہ جہاں پہ لوگ جمع ہوتے ہیں اور کووڈ پھیلنے کا خطرہ ہے یا رسک ہے تو ان کو منیمائز کیا جائے۔ تو اسی دوران پھر یہ تھا کہ کس طرح سے اس چیلنج کو فیس کیا جائے۔ ہمیں پتا تھا کہ پاکستان میں ایک تو ہر جگہ پہ ریموٹلی لوکیٹڈ ایریاز میں انٹرنیٹ کا ایکسیس ایک چیلنج ہے، اسٹوڈنٹ کے پاس انٹرنیٹ کا ہونا ہر جگہ پہ، وہ 3G اور 4G ایون 2G کا ہونا وہ ایک مسئلہ تھا اور ابھی تک ہے۔ دوسرا یہ تھا کہ ان لوگوں کے پاس، اسٹوڈنٹ کے پاس ڈیوائسز ہیں یا نہیں ہیں، وہ بھی ایک مسئلہ تھا، وہ ابھی تک ہے اس پہ چیلنج کا۔ تیسرا یہ تھا کہ یونیورسٹیز اور ٹیچرس کس طرح سے ریڈی ہیں۔ تو آپ کو پتا ہے ہائر ایجوکیشن کمیشن تو ڈائریکٹلی تعلیم خود نہیں دیتا، یونیورسٹیاں تعلیم آفر کرتی ہیں، یونیورسٹیاں جو ہے نا اپنے اسٹوڈنٹ کو رجسٹر کرتی ہیں۔ ہائر ایجوکیشن کا کام ہے کہ وہ ریگولیٹ کرے تاکہ اسٹوڈنٹ کا انٹرسٹ کمپرومائز نہ ہو اور جو کوالٹی آف ایجوکیشن ہے وہ کمپرومائز نہ ہو۔ تو اسی سلسلے میں ہم نے وائس چانسلرس کی کمیٹی ہوتی ہے جس میں 200 سے زیادہ یونیورسٹیوں کے وائس چانسلرس کے ممبر ہیں، اور پھر ہماری ایکریڈیٹیشن کاؤنسلز ہیں 12 قریب ہیں، میڈیکل کاؤنسل ہے، انجینئرنگ کاؤنسل ہے اور نرسنگ کاؤنسل ہے، اس طرح کے اور کاؤنسلز ہیں وہ ہیں، پھر پروونشل ایجوکیشن ڈپارٹمنٹس ہیں، ان سب کے ساتھ مل کے ہم نے منیمم اسٹینڈرڈ سیٹ کیے ہیں کہ کون سے وہ منیمم اسٹینڈرڈ ہیں جو یونیورسٹی کے لیے ضروری ہے کہ وہ کرنے سے، آن لائن ایجوکیشن شروع کرنے سے پہلے کم سے کم وہ منیمم اسٹینڈرڈ میٹ کر لے۔ اس میں ایک تھا کہ یونیورسٹی کی ریڈینس کیا ہے، یونیورسٹی کی ریڈینس کے لیے یہ ضروری تھا کہ ان کے پاس لرننگ مینجمنٹ سسٹم انسٹال ہو، ان کو پتا ہو کہ ان کے ٹیچرز لرننگ مینجمنٹ سسٹم کے تھرو اسٹوڈنٹ کو رجسٹر کریں، اپنا کورس مٹیریل وہاں پہ اپلوڈ کریں، اور اپنے سارا جو لرننگ مینجمنٹ سسٹم کے آپ کو پتا ہے کافی کمپوننٹس ہیں۔ اور پھر یہ تھا کہ آن لائن ایجوکیشن کی کوئی اکیڈمک کاؤنسل یا اسٹیٹوٹری باڈیز جو ہیں वो उसके अप्रूवल दे दें, क्योंकि पहले तो वो फिजिकल एजुकेशन करते थे, फिजिकली स्टूडेंट प्रेजेंट होते थे, तो वो बिल्कुल क्लियरली अनाउंस कर दें कि उनकी ऑनलाइन एजुकेशन का तरीका क्या है, उनकी टाइमिंग्स क्या है, कोर्स का आउटलाइन क्या है, कोर्स का ऑब्जेक्टिव क्या है, किस टाइम पे क्लासेस होंगे, किसी तरह से मिड टर्म असेसमेंट की जाएंगी, किस तरह से लेबोरेटरी का काम है उसको, किस तरह से उसका नॉर्मल बदल क्या होगा, किस तरह से फाइनल असेसमेंट की जाएंगी। तो हमने कहा यूनिवर्सिटी की रेडीनेस, एक ये हमने बेसिक रिक्वायरमेंट सेट की। दूसरी रिक्वायरमेंट हमने ये सेट की, हायर एजुकेशन कमीशन और सारी यूनिवर्सिटीज ने मिलकर, वाइस चांसलर साहबान और जो सीनियर एक्सपर्ट से सारे दोस्तों ने, कि हमारे टीचर्स चूंकि ये एक नया काम है, क्लास में तो जाके पढ़ाना एक तरीके से होता है, लेकिन आप जब डिस्टेंस पे हैं, ऑनलाइन है, वो लेक्चर रिकॉर्ड कैसे करेंगे, वो पीपीटीज या पावर पॉइंट प्रेजेंटेशन अपलोड कैसे करेंगे, वो क्वेश्चन आंसर्स कैसे होंगे, हैंड रेज कैसे करेगा स्टूडेंट, किस तरह से सवाल पूछ सकता है, इंटरेक्शन कैसे होगी, तो उसपे भी हमने कहा कि ये टीचर्स की रेडीनेस, वो भी यूनिवर्सिटी की जिम्मेदारी है कि वो इंश्योर करे कि उनके टीचर इन सारे बातों को समझते हैं। फिर उसमें HEC ने खासतौर पर एक स्पेशल ग्रांट भी दिया है सारी यूनिवर्सिटियों को, 10 million rupees टू ईच पब्लिक सेक्टर यूनिवर्सिटी, जो हमारे पास 15-16 यूनिवर्सिटी आए उन सबको हमने ये पैसे दिए, ताकि वो एक तो लर्निंग मैनेजमेंट सिस्टम इंस्टॉल कर दें और फिर अपने टीचर्स की वो उस तरह की ट्रेनिंग भी कर दें। और फिर हमने, हमारे पास आपको पता है कि नेशनल अकेडमी फॉर हायर एजुकेशन है, उन्होंने भी उनको ये ऑफर किया है कि कोई भी अगर उनको ट्रेनिंग की नीड है तो वो उनको एड्रेस कर दें। फिर एक हमने टेक्नोलॉजी सपोर्ट कमेटी भी बनाई थी, टेक कमेटी उसको कहते हैं, कि जिन यूनिवर्सिटियों को कुछ मसाइल आ रहे हैं तो वो टेक कमेटी से रब्ता करें और उनसे। फिर हमने यूनिवर्सिटी को रिक्वेस्ट की कि आपका स्टूडेंट भी रेडी है, उसकी रेडीनेस की भी सर्वे करें, स्टूडेंट से पूछें कि वो अभी कहाँ पे लोकेटेड हैं, उनके पास इंटरनेट की एक्सेस है नहीं है, और उसमें फिर टेलकोस के साथ नेगोशिएट करके उनको इकोनॉमिकल बंडल्स, जो एजुकेशनल बंडल, ताकि वो डेटा को, हमारा ख्याल था कोई 50 GB के करीब उनकी डेटा अपलोडिंग एंड डाउनलोडिंग की पर मंथ रिक्वायरमेंट है, तो उसके पैकेजेस आपको पता है पाकिस्तान में काफी जो टेलकोज हैं वो देती हैं, लेकिन यूनिवर्सिटीज उनसे नेगोशिएट करें और हम उनको मदद भी कर सकते हैं कि वो अच्छे टेलको पैकेजेस उनको दें, ताकि स्टूडेंट ये ऑनलाइन कॉन्टेंट को एक्सेस कर सकें। और फिर कुछ जगहों पर अगर बिल्कुल एक्सेस नहीं हो सकता तो थ्रू कोरियर और थ्रू पोस्टल सर्विसेज या थ्रू अदर मीन्स उनको वो मटेरियल सीडीज पे रिकॉर्ड करके, USBs में सेव करके या किसी तरीके से पहुंचाया जाए। ये सारा एक मेरा ख्याल है बड़ा जायंट चैलेंज था, बड़ा एक कॉम्प्रिहेंसिव इशू था, जिसको हमने कोशिश किया है यूनिवर्सिटीज के लीडरशिप्स के साथ मिलके ताकि उसको एड्रेस कर सकें। कई मीटिंग्स किए हैं, इसकी हमने गाइडलाइंस इशू किए हैं, वो अगर आप HEC की वेबसाइट पे जाएंगे तो वहाँ रखी हुई हैं, वो अपलोडेड हैं। और फिर ये यूनिवर्सिटी की जिम्मेदारी है, हमारा काम तो ये था कि हम एक मिनिमम स्टैंडर्ड सेट कर दें और फिर हर यूनिवर्सिटी जाहिर है अपनी सूरत हाल को नजर में रखते हुए, अपनी कैपेसिटी को देखते हुए, अपने स्टूडेंट और उसकी आउटरीच को देखते हुए, वो फिर अपनी पॉलिसीज मरतब करें और उसको आगे चलाएं। और अभी जो सॉफ्टवेयर है जिसके थ्रू ये कम्युनिकेशन हो सकती है, उनके मुख्तलिफ सॉफ्टवेयर हैं, गूगल है, Zoom है, MS Teams है या जो भी है, तो वो उसके लिए भी हमने उसकी लाइसेंस MS Teams के सबको दे दिए हैं। और आपको पता है हमारा एक फन का नेटवर्क है, फाइबर ऑप्टिक एजुकेशन की स्पेसिफिक लाइन है डेडिकेटेड, उसके थ्रू हमने ये MS Teams की एक्सेस सारी यूनिवर्सिटीज को दे दी है। तो ये है सूरत हाल जिसमें अभी तक हम हैं। अभी हम रिक्वेस्ट कर रहे हैं कि इम्तिहान को किस तरह दिया जाए और फाइनल के अगर थीसिस के कोई डिफेंस है वो किस तरह से किया जाए, उस पर हमारी डिस्कशन चल रही है।
तो डॉक्टर फतेह मरीज साहब, ये बताइए कि अब आप अगर ये COVID-19 जारी रहता है या बाद में भी, इसकी अहमियत तो अब वाजे हो चुकी है कि ऑनलाइन एजुकेशन किसी न किसी अंदाज में अब जारी रहनी चाहिए, किसी भी वक्त इसकी जरूरत पड़ सकती है, तो क्या इस पर भी आप लोग गौर कर रहे हैं कि ब्लेंडेड एजुकेशन की जाए, ऑनलाइन और फिजिकल प्रेजेंस के साथ एजुकेशन आइंदा आने वाले दिनों में, डिजिटलाइजेशन कैसे कर रहे हैं आइंदा के लिए, सोच रहे हैं या?
मेरा ख्याल इससे कोई इनकार नहीं है कि ऑनलाइन एजुकेशन एक जरिया है तालीम का, लेकिन इसमें कंसर्न ये है कि हम उस तरह का सिस्टम बनाए ताकि ये इससे क्वालिटी कम्प्रोमाइज ना हो, इससे स्टूडेंट का इंटरेस्ट प्रोटेक्टेड रहे। अगर ऑनलाइन को वैसे ओपन कर देते हैं जिसमें फिर लोग कम्प्रोमाइज क्वालिटी के साथ अगर वो एज अ बिजनेस उसको शुरू करते हैं तो उसका स्टूडेंट को नुकसान होगा। तो हमारा ये है कि हम इसमें बड़े केयरफुल हैं और अभी हम ऑनलाइन डिस्टेंस एजुकेशन की पॉलिसी बनाने के लिए भी कंसल्टेशन कर रहे हैं, उसमें हम एक अच्छा रोबस्ट रेगुलेटरी सिस्टम बनाएंगे ताकि वो फिर हम ऑनलाइन को अलाउ कर सकें। तो अभी हमने ऑनलाइन एजुकेशन को जनरली अलाउ नहीं किया है, सिर्फ कोविड स्पेसिफिक ऑनलाइन एजुकेशन को परमिशन दिया है ताकि वो इस कोविड की सूरत हाल में ऑनलाइन एजुकेशन को इम्पार्ट कर सके। लेकिन उसको भी हमने रेगुलेशन डाल दी है कि वो मिनिमम एक क्वालिटी का स्टैंडर्ड जरूर हासिल करें, इसके बगैर वो तालीम की क्वालिटी को मुतासर न करें।
तो इसका फ्यूचर आप क्या देख रहे हैं?
इसका फ्यूचर ये है कि मेरा ख्याल है ये इवॉल्विंग सिचुएशन है और इसमें काफी यूनिवर्सिटीज ऐसी हैं जो जो एक्सपीरियंस लेंगी और अपनी कैपेसिटी डिमॉन्स्ट्रेट कर लेंगी तो वो फिर ब्लेंडेड एजुकेशन की तरफ से तरफ जा सकती हैं, और जहाँ पे लगेगा कि ये इसमें स्टूडेंट का इंटरेस्ट कम्प्रोमाइज हो रहा है और वो उनको जो रिक्वायर्ड तालीम है जिसके लिए वो अपना टाइम देते हैं, जिसमें उनके पेरेंट्स अपने पैसे लगाते हैं, वो अगर रिक्वायर्ड क्वालिटी नहीं मिलती और वहाँ पे अगर कोई एजुकेशन है तो उनको जाहिर है अलाउ नहीं किया जा सकता।
तो अभी वाजे तौर पर कुछ नहीं कहा जा सकता, लेकिन ये तो तय हो चुका या एक नजर आ रहा है कि पोस्ट कोविड सिचुएशन में किसी ना किसी अंदाज में ऑनलाइन एजुकेशन तो अब चलेगी।
बिल्कुल ऐसे ही है, ऑनलाइन एजुकेशन विद रिक्वायर्ड क्वालिटी स्टैंडर्ड्स।
जी, बेहद शुक्रिया डॉक्टर फतेह मरी साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप एग्जीक्यूटिव डायरेक्टर हैं हायर एजुकेशन कमीशन इस्लामाबाद के, आपका बेहद शुक्रिया। थैंक यू।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी शो के साथ मैं हूँ यास्मीन जमील। आज के प्रोग्राम में हम गुफ्तगू कर रहे हैं इस बारे में कि पाकिस्तान में ऑनलाइन एजुकेशन, खास तौर पर हायर एजुकेशन की डिजिटलाइजेशन का प्रोसेस क्या शक्ल इख्तियार कर रहा है, यूनिवर्सिटियों और कॉलेजों के तालिबे इल्म और असातिज़ा इस प्रोसेस से कैसे गुजर रहे हैं, और पाकिस्तान में हायर एजुकेशन की डिजिटलाइजेशन का मुस्तकबिल क्या हो सकता है कोरोना की वबा के बाद। इस बारे में गुफ्तगू के लिए इस वक्त हमारे साथ मौजूद हैं पाकिस्तान की वफाकी यूनिवर्सिटी वर्चुअल यूनिवर्सिटी पाकिस्तान के रेक्टर जनाब नईम तारिक। तो उनसे गुफ्तगू का आगाज करते हैं। अस्सलाम वालेकुम नईम तारिक साहब।
जी वालेकुम अस्सलाम।
नईम तारिक साहब, आपकी यूनिवर्सिटी वर्चुअल यूनिवर्सिटी की तो आजकल बहुत मांग है, और बताइए हमारे सुनने वालों को कि आपने बहुत पहले ये काम शुरू कर दिया था जिस पर अब जरूरत पड़ रही है एजुकेशन वालों को, कि ऑनलाइन एजुकेशन भी एक ऐसा जरिया है जो कि बहुत अहम है और इसकी अहमियत दिन ब दिन अब बढ़ेगी ही। तो बताइए कि आपकी यूनिवर्सिटी कब कायम हुई, कैसे काम कर रही है इस वक्त, और ये दूसरी यूनिवर्सिटियों को एक मॉडल के तौर पर किस तरह अपने आप को पेश कर रही है उनके लिए।
जी अल्हम्दुलिल्लाह, जैसे आपने कहा कि आजकल के दौर में तो हमारा वर्चुअल सिस्टम काफी जोर पकड़ता जा रहा है। हमारी यूनिवर्सिटी सन 2002 में शुरू की गई थी और शुरू में तो इसमें ज्यादा एक नया सिस्टम था, सारा कुछ नया था, इसमें काफी मुश्किलात आई, इसमें कुछ अच्छे पीरियड भी आए, लेकिन सन 2014 से ऑनवर्ड्स उससे आगे का जो भी पीरियड है अभी तक अल्हम्दुलिल्लाह हमने तरक्की ही की है और ज्यादा से ज्यादा बच्चे इसमें अब दाखिला लेना शुरू हो गए हैं। अब तक हम तकरीबन 3.5 लाख से ज्यादा बच्चों को एडमिशन दे चुके हैं 2002 से लेके अब तक, और इसमें से लगभग 65,000 बल्कि इससे ज्यादा ही बच्चे हमारे पास आउट हो चुके हैं, डिग्री हासिल कर चुके हुए हैं और अपने अपनी जगह पे कुछ मजीद तालीम हासिल कर रहे हैं, कुछ जॉब में चले गए हैं, कुछ अपना काम कर रहे हैं, और इस वक्त भी हमारा जो सेमेस्टर है उसमें तकरीबन लगभग 70,000 बच्चे अपनी तालीम हासिल कर रहे हैं। अभी जो सिलसिला हुआ था COVID-19 का, अल्लाह के फजल से हमारा जो फॉल का सेमेस्टर था वो लॉकडाउन से जरा पहले ही खत्म हुआ था, और फिर हमने सारा अपना बंदोबस्त किया, देखा क्या है क्या नहीं है, और हमने अपना स्प्रिंग का एडमिशन भी अपने टाइम के ऊपर ही किया, और इस वक्त हमारी यूनिवर्सिटी जो है वो वाहिद यूनिवर्सिटी है जो स्प्रिंग का सेमेस्टर बाकायदगी से लेकर चला रही है। और हमें उम्मीद थी कि हम इसमें अगर 10,000 बच्चा भी एडमिशन इसमें ले लेंगे तो एक बड़ा अच्छा अचीवमेंट होगी, लेकिन इसमें भी अल्लाह का शुक्र है कि हमने 13,000 से ज्यादा बच्चों को एडमिशन दिया है, और हमारा जितना भी स्टाफ है वो घर से बैठ के वर्क फ्रॉम होम के बेसिस के ऊपर इन बच्चों के साथ वन टू वन बेसिस के ऊपर इनको हैंड होल्डिंग करा के इनके साथ असेसमेंट सारा कुछ पढ़ाई का लिखाई का जितना भी दौर है वो चल रहा है स्मूथली चल रहा है।
तो आपकी यूनिवर्सिटी में क्या क्या कुछ पढ़ाया जाता है, कौन कौन से सब्जेक्ट पढ़ाए जाते हैं?
हमारे बीएस फोर इयर्स के बेशुमार सब्जेक्ट्स हैं, बीपीए है, साइकोलॉजी है, आर्ट्स के सब्जेक्ट्स हैं, साइंस के सब्जेक्ट्स हैं, कंप्यूटर साइंस बहुत अच्छा प्रोग्राम है। इसके अलावा हमने लाइफ साइंसेस को भी इंट्रोड्यूस किया था 2014-15 में, और उसमें चूंकि लैब की भी रिक्वायरमेंट होती है, वेट लैब्स होती हैं, तो हमने मुख्तलिफ शहरों में वेट लैब्स भी बनाई हैं, और इसके अलावा हमने एक स्मार्ट लैब और एक मोबाइल लैब का भी इंट्रोडक्शन दिया है अपने मुल्क में। हमने एक बस में लेके उसके अंदर पूरी एक लैब इस्टेब्लिश की हुई है जो शहर शहर जाती है वहाँ पे खड़ी होती है, उसके इलाके के आसपास के बच्चों को लैब की जरूरियात सहूलियात मुहैया की जाती है। इसी तरह हमने एक इक्विपमेंट को एक खास तौर से बंद करके जो ट्रॉलीज हैं स्पेशलाइज ट्रॉलीज हैं उनके जरिए हम मुख्तलिफ शहरों में लेके जाते हैं। उस शहर में हमारा कैंपस है वहाँ पे हमारे पास अवेलेबल स्पेस है, वहाँ पे लैब लगाई जाती है 15-20 दिन के लिए, हमारा अपना स्टाफ साथ आता है और उस इलाके के बच्चों को जो है वो लैब की सहूलियात मुहैया की जाती है। तो इस तरह से हमने हमारा जो एक मोटो है कि एजुकेशन एट योर डोरस्टेप हम उसको भी पूरा कर रहे हैं, और इसको भी हम मजीद इस अगले सालों में इस वेट लैब को और दूसरी लैब्स को बढ़ाने का पूरा पूरा हमने इसका इरादा किया हुआ है।
तो इस वक्त आपके कितने कैंपसेस हैं पूरे पाकिस्तान में?
हमारे तक 200 से ज्यादा कैंपस हैं जिसमें 30 के करीब हमारे अपने कैंपस है जो वीयू ने खुद बनाए हुए हैं और बाकी प्राइवेट पार्टनर्स हैं। अच्छा। पूरे पाकिस्तान में फैले हुए।
तो इसमें सिर्फ यूनिवर्सिटी की सतह के ही इंस्टीट्यूट्स हैं या कॉलेज या स्कूल लेवल पर भी आप लोग मदद कर रहे हैं?
नहीं, उसमें इसमें ज्यादातर जो प्राइवेट पार्टनर्स हैं वो जो किसी जमाने में कंप्यूटर कॉलेजेस वगैरह खुले थे फिर बंद हो गए थे या कोई अकेडमीज खुली हुई है वो डेडिकेटेड हैं कुछ टर्म बेसिस के ऊपर हैं, तो ज्यादातर इसमें प्राइवेट लोग हैं जिनका जिनका कंप्यूटर इंस्टीट्यूट वगैरह हैं या वो अकेडमीज हैं वो हमारे पार्टनर्स हैं। उनको एक खास एमएल के जरिए उनको हमें पूरा एप्लीकेशन आती है, उसका हम जांच पड़ताल के बाद जब स्टेटस दे देते हैं तो फिर वो हमारा प्राइवेट पार्टनर बन जाता है। इट्स अ फेडरल गवर्नमेंट यूनिवर्सिटी, एचईसी से रिकॉग्नाइज्ड है, और जब ये मसला शुरू हुआ था तो एचईसी के चेयरमैन डॉक्टर बनोरी ने हमसे रब्ता किया था, मुझसे रब्ता किया था, और हमने इमीडिएटली इसमें हमने कहा था कि जी हम अपना एलएमएस जो है वो बाकी यूनिवर्सिटीज को हम 6 महीने के लिए एक सेमेस्टर के लिए फ्री ऑफ कॉस्ट बेसिस के ऊपर भी देने पर तैयार है। इसके अलावा एचईसी ने और भी बड़े प्लेटफॉर्म जरा लिए थे और काफी इसके ऊपर हलचल हुई थी, और कुछ यूनिवर्सिटीज जो है वो आहिस्ता आहिस्ता इसके ऊपर आ रही हैं, और उनको क्योंकि अभी तक लॉकडाउन का कोई सिलसिला प्रॉपर पता नहीं कब तक है कब तक नहीं है, तो आहिस्ता आहिस्ता यूनिवर्सिटीज क्योंकि एक ही नया सिलसिला है नया बिल्कुल है इसको करने में कराने में थोड़ा तो टाइम लगेगा, तो आहिस्ता आहिस्ता यूनिवर्सिटीज इसके ऊपर आ रही है। और इसके अलावा फिर एक और स्टेप आगे जाके एचईसी ने मिनिस्ट्री ऑफ इंफॉर्मेशन टेक्नोलॉजी है उन्होंने एक कमेटी कायम की है जो एक इंटरनेशनल बल्कि नेशनल लेवल के ऊपर देखती है कि स्कूल से लेके केजी लेवल से लेके हाईएस्ट लेवल पीएचडी तक हम इसको एलएमएस को वर्चुअल यूनिवर्सिटीज को हम कैसे यूटिलाइज कर सकते हैं और उसको हम कैसे इस्तेमाल में ला सकते हैं। तो उसके ऊपर भी काम हो रहा है और हमें उम्मीद है कि आइंदा आने वाले वक्तों में इससे ऊपर एक बड़ा अच्छा प्लेटफॉर्म बन जाएगा और इंशाल्लाह ये तालीम के मैदान में और तालीम के मैदान में एक अच्छा इकदाम होगा गवर्नमेंट ऑफ पाकिस्तान का अगर ये इसके ऊपर नाफिजुल अमल हो जाता है। पर भी कोई एनजीओ हैं कुछ और हैं जो स्कूल एजुकेशन में पर ये काम कर रहे हैं वर्चुअल लेवल के ऊपर, तो ऐसा ऐसा जो भी कुछ कमेटीज बनी है कुछ डिस्कशन हुई है फिर लेट्स होप उम्मीद करते हैं कि ये एक अच्छा लायमल बनेगा और हम जो भी अपना रोल प्ले कर सकते हैं वर्चुअल यूनिवर्सिटी अपना रोल प्ले करेगी, क्योंकि हमारा अब अल्लाह का शुक्र है कि 18 साल का इसमें तजर्बा हो चुका हुआ है और हमारे साथ के इंटरनेशनल फोरम्स भी हैं उनकी भी हमने पार्टनरशिप मेंबरशिप ली हुई है और उनके साथ भी हम मीटिंग में है लाइजोन में है तो उनके लिए उनसे मिलकर भी हम इसको बेहतर से बेहतर कर सकते हैं। जी
तो ये बताइए नईम तारिक साहब के क्या फ्यूचर क्या देखते हैं आप वर्चुअल एजुकेशन का या हायर एजुकेशन की डिजिटलाइजेशन का, आने वाला दौर कोरोना के बाद भी कितना तेजी आएगी यूनिवर्सिटियों को और हायर एजुकेशन को डिजिटलाइज करने में?
देखें, ये एक मैं कहूंगा कि एक अपॉर्चुनिटी हमें नजर आई है, मिली है कोविड की वजह से, कोविड 19 की वजह से, और इसके ऊपर चाहे पब्लिक सेक्टर है या प्राइवेट सेक्टर है, सारे इसके ऊपर अब गौर कर रहे हैं। आपने तालीम देनी है, चाहे वर्चुअल है, चाहे कन्वेंशनल है, LMS है, कंटेंट का प्लेटफॉर्म है, ये आपके लिए मावल और मददगार ही साबित होगा आइंदा आने वाले वक्तों में। और जितना भी हम इसको डिजिटलाइजेशन कर सकेंगे, इसका हमें ही फायदा होगा, हमारे आने वाली नस्लों को फायदा होगा, हमारे आने वाले बच्चों को फायदा होगा, चाहे वो स्कूल में है, चाहे कॉलेज में है, चाहे यूनिवर्सिटी में है। जी,
बेहद शुक्रिया, बेहद शुक्रिया नईम तारिक साहब। आप वर्चुअल यूनिवर्सिटी पाकिस्तान के रेक्टर हैं, लाहौर से आपने हमसे बात की। फेडरल गवर्नमेंट की ये यूनिवर्सिटी है जो कि ऑनलाइन या डिस्टेंस लर्निंग और डिस्टेंस एजुकेशन के लिए चल रही है और बड़े अरसे से अपना काम कर रही है, और बेशुमार स्टूडेंट्स को ये अपने इदारे से तालीम दिलवा चुकी है और वो अपने अपने रोजगार कमा रहे हैं या आला तालीम हासिल कर रहे हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका भी।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी प्रोग्राम के साथ मैं हूँ यास्मीन जमील। पाकिस्तान की यूनिवर्सिटियों और कॉलेजों में ऑनलाइन एजुकेशन किसी न किसी फॉर्म में पहले से मौजूद थी, जिसे रिवायती और ऑनलाइन एजुकेशन का इम्तिजाज या ब्लेंडेड एजुकेशन सिस्टम कह सकते हैं। लेकिन अब कोरोना लॉकडाउन के दौरान यूनिवर्सिटियों और कॉलेजों में ही नहीं बल्कि स्कूलों तक को ऑनलाइन एजुकेशन पर इन्हिसार करना पड़ रहा है, और अभी कुछ नहीं कहा जा सकता कि ये सिलसिला अभी कितना अर्सा और चलेगा। इसीलिए तमाम तालीमी इदारे ऑनलाइन एजुकेशन के तरीके अपना रहे हैं और कोशिश कर रहे हैं कि इस लॉकडाउन के दौरान तालिब इल्मों की तालीम और तदरीस का सिलसिला जारी रह सके। इस वक्त हमारे साथ मौजूद हैं गवर्नमेंट वेमेन यूनिवर्सिटी मुल्तान की वाइस चांसलर डॉक्टर उज़्मा कुरैशी। उनसे पूछते हैं कि इस वक्त यूनिवर्सिटियों में, खासतौर पर खवातीन की यूनिवर्सिटियों में, ऑनलाइन एजुकेशन का सिलसिला किस तरह अंजाम पा रहा है और हायर एजुकेशन को डिजिटलाइज बनाने का ये प्रोसेस क्या शक्ल इख्तियार कर रहा है और आइंदा क्या शक्ल इख्तियार कर सकता है। तो उनसे गुफ्तगु करते हैं। अस्सलाम वालेकुम डॉक्टर उज़्मा कुरैशी साहिबा।
जी वालेकुम सलाम, बहुत शुक्रिया बुलाने का।
तो बताइए कि इस वक्त तो यूनिवर्सिटी बंद है और ऑनलाइन ही सब कुछ चल रहा है, तो कैसा सिस्टम जा रहा है आपकी यूनिवर्सिटी का?
कि ये डिजिटलाइजेशन की तरफ तो हम पहले ही जाने की कोशिश कर रहे थे, उस हवाले से हमारी कुछ तैयारी पहले से ही थी। लॉकडाउन से पहले ही हम इस पे काम करना शुरू हो चुके थे, क्योंकि ब्लेंडेड लर्निंग जो है वो हमारे वैसे भी विजन का एक हिस्सा है, ताकि जो स्टूडेंट्स दूर दराज इलाके में, खासतौर पर हमारी बच्चियाँ हैं और मुख्तलिफ वजूहात की वजह से वो ऑन कैंपस नहीं आ सकती, तो हम डिस्टेंस लर्निंग को और डिजिटलाइजेशन को पहले से ही कंसिडर कर रहे थे। लेकिन अभी वो एक प्रोसेस शुरू हुआ था, हमारी इतनी तैयारी नहीं थी कि एकदम से लॉकडाउन हो जाएगा और हमें ये सारे प्रॉब्लम्स और जो ये चैलेंजेस हैं इनको फेस करना पड़ेगा। पहले तो उसके अंदर ये था कि जो LMS लर्निंग मैनेजमेंट सिस्टम हमने फौरन एक्वायर किया यूनिवर्सिटी मुल्तान के लिए और कोशिश की, और हमारे साथ ने बड़ी जिम्मेदारी का सबूत देते हुए जो भी डिजिटल टूल उनको समझ में था और जो उनकी एक्सेस में था, बच्चों के स्टूडेंट्स की एक्सेस में था, उसको उन्होंने उसके थ्रू अपनी टीचिंग जारी रही। उसके बाद हायर एजुकेशन कमीशन इस्लामाबाद ने इंटरवीन किया और उन्होंने कहा कि आपकी ऑनलाइन लर्निंग रेडीनेस जो है वो बहुत, टीचिंग एंड लर्निंग बहुत जरूरी है कि आप देख लें कि बच्चे जो हैं, स्टूडेंट्स जो हैं, उनकी कनेक्टिविटी है, उन्हें एक्सेस टू इंटरनेट है और उनको कुछ थोड़ी बहुत जानकारी है कि फेस टू फेस की के बजाय वो डिजिटल जो उनका कॉन्टेक्ट है, ऑनलाइन कॉन्टेक्ट है अपने इंस्ट्रक्टर के साथ, उससे थोड़ा बहुत उनको थोड़ी फेमिलियरिटी हो जाए। दूसरी तरफ था टीचर्स, हमारे टीचर्स ऑल्दो जानते तो थे कुछ डिजिटल टूल्स को, लेकिन जाहिर है इस तरह से तैयारी नहीं थी कि रेगुलर टीचिंग जो है वो ऑनलाइन होगी। उस हवाले से जहाँ पर हमने लर्निंग मैनेजमेंट सिस्टम लिया वहाँ पर टीचर्स की ट्रेनिंग भी शुरू साथ ही साथ कर दी, और मुझे ये कहते हुए बहुत बहुत फख्र महसूस हो रहा है कि हमारे साथियों ने दिन रात मेहनत की। इनफैक्ट ईद की छुट्टियों में भी दिन रात टीचर्स जो हैं वो अपनी साइट्स जो हैं वो तैयार करवाते रहे। हमने मूडल लिया था एलएमएस पे अपलोड करते रहे, अपने लेक्चर्स रिकॉर्ड करते रहे, और जो उनकी मुश्किल थी हम लोगों ने एक अपना ग्रुप बनाया हुआ था व्हाट्सएप का, उसके अंदर वो अपने प्रॉब्लम शेयर करते रहे, और जो हमारी आईटी टीम थी वो शाना बशाना हमारी एकेडमिक टीम के साथ काम कर रही है इस वक्त भी। और जैसे जैसे हम आगे बढ़ रहे हैं हमें नए नए चैलेंजेस का फेस करना आ रहा है। कुछ बच्चों के पास कनेक्टिविटी नहीं है, अगर कनेक्टिविटी का मसला हल होता है तो फिर उनके पास लैपटॉप या फोन या पूरे घर में एक फोन है और उसके ऊपर 5 कोर्सेज पढ़ना एक वक्त दरकार होता है, उसके लिए 3 क्रेडिट आवर्स को पूरा करना। सो हमने एसिंक्रोनस और सिंक्रोनस जो लर्निंग है उसके अंदर भी सारे अपने जो जो लर्निंग लेक्चर्स हमने जो रखे हैं वो रखे हुए, ताकि बच्चों को जब भी एक्सेस हो स्टूडेंट्स को तो वो उसमें उससे इस्तेफादा हासिल कर सके। तो अभी तो हम इस प्रोसेस से चल रहे हैं यास्मीन, क्योंकि अभी हमें कुछ टाइम लगेगा इस डिजिटलाइजेशन के साथ पूरी तरह से एक कंफर्ट लेवल बनाने का। अभी हम टीचर्स भी लर्न कर रहे हैं, एडमिनिस्ट्रेशन भी सीख रही है और बच्चे भी सीख रहे हैं कि क्योंकि हम ये समझते हैं कि पोस्ट कोविड में भी सोशल डिस्टेंसिंग अभी कुछ कम से कम 1 साल तो चलेगी, और इसी तरह की जो प्रिकॉशनरी और प्रिवेंटिव मेजर्स हैं वो हमें इख्तियार करनी ही पड़ेंगी हैसियत एक तालीमी अदारा। तो उसके लिए ब्लेंडिंग लर्निंग की तरफ हम आहिस्ता आहिस्ता जा रहे हैं। हम कोशिश कर रहे हैं कि टीचर्स जो हमसे हैं वो अपने लेक्चर्स बाहर हाल रिकॉर्ड करने का एक अपना वो जिसे कहते हैं ना रेगुलर फीचर बना रहे हैं अपनी टीचिंग का, ताकि बच्चे जो क्लासेस में आते भी आएंगे भी इंशाल्लाह तो जब वो वापस जाए तो उनके पास एक रिसोर्स मौजूद हो हमेशा से, ताकि जो हिस्से उनको नहीं समझ आए तो दोबारा से उस लेक्चर्स को सुन के उनको थोड़ा बहुत जो है डायरेक्शन मिले। तीसरी बात जो हमने बहुत हमें लगा कि हमारा एक यूनिवर्सिटीज का कंसोर्शियम होना चाहिए। अब हमारी कुछ यूनिवर्सिटीज जो है वो जिनके पास पहले से LMS था, पहले से ब्लेंडेड लर्निंग बहुत एडवांस थी, उन्हें कोई ऐसा बड़े प्रॉब्लम फेस नहीं करने पड़े जैसे हमारे जैसे छोटी यूनिवर्सिटी को करने पड़े। हमारे पास फाइनेंसेस का इशू है, हमारे पास रिसोर्सेज का इशू है जो कि हम ओवरकम कर रहे हैं। पंजाब गवर्नमेंट ने हमें भी पैसे देने का भी वादा किया है ताकि हम मजीद बेहतर से बेहतर सर्वर दे सकें और बच्चों तक एक्सेस हासिल कर सकें। तो हमने उन यूनिवर्सिटीज से कहा जैसे लामा इकबाल ओपन यूनिवर्सिटी, उनका जो सारी बुक्स थी जो कि क्योंकि लाइब्रेरी में बच्चों का आना और उनको एक्सेस करना इंटरनेट के ऊपर बहुत मुश्किल हो रहा था, तो हमने उनसे गुजारिश की कि जी आप करते हैं, उनने सबके लिए ही वो ओपन कर दिया और अब बच्चों को ये कम अज कम मुश्किल नहीं है कि वो किस तरह से बुक्स को एक्सेस कर सकते हैं। इसी तरह हमारे टीचर्स जो हैं वो अपने लेक्चर्स रिकॉर्ड करके अपलोड करते जा रहे हैं और साथ साथ मॉक एक्सरसाइजेस कर रहे हैं ताकि बच्चे जो हैं वो इस चीज से थोड़े से यूज्ड हो।
तो ये सूरत हाल है इस वक्त, और खासतौर पर ख्वातीन के लिए ये जो डिस्टेंस लर्निंग है और ये जो ऑनलाइन लर्निंग का सिलसिला है या ऑनलाइन एजुकेशन का सिलसिला है, आप समझती हैं किस लिए ज्यादा बेहतर सिस्टम साबित हो सकता है फ्यूचर में भी?
जी, मैंने ये बात काफी महसूस की है खासतौर पर एडमिनिस्ट्रेटिव पॉइंट ऑफ व्यू से। लर्निंग के तो हमारे स्टूडेंट्स जो है वो प्रेफर करते हैं कि वो ऑन कैंपस पढ़े। जितने भी लोगों ने बच्चों ने मेरे से रब्ता किया स्टूडेंट्स ने, वो चाहते हैं कि ऑन कैंपस ज्यादा उनकी जो है ये टीचिंग एंड लर्निंग हो। इसी तरह टीचर्स का भी मुझे यही वो है, लेकिन एडमिनिस्ट्रेटिव भी मैंने देखा क्योंकि कुछ खातीन जो छोटे बच्चों के साथ काम करती हैं वो वर्किंग फ्रॉम होम को बेहतर समझ रहे हैं। उनके लिए प्रेफरेंस ये है कि हम घर से काम करें। और कुछ इसमें मेल भी है, मेरा ख्याल है विद यंग फैमिलीज उनको वो ज्यादा कन्वीनियंस लगता है उसके वो वहाँ घर पे बगैर ऑफिस आए और ड्राइव करके और रश आवर्स को गुजरते हुए अपने अदालत तक पहुंचे। तो वो हमने जो भी हमारा एक्सपेरिमेंट तो नहीं, हमारी मजबूरी थी कि यूनिवर्सिटी कैंपस कम्प्लीटली लॉकडाउन में बंद था, सिर्फ स्केलेटल स्टाफ के साथ जो कि बहुत जरूरी था वो आते रहे, बाकी लोग नहीं आए। यानी 70 अगर डेज हम लोग लॉकडाउन में थे तो उसमें से कोई मुश्किल से 4 दिन या 5 दिन या 7 दिन कुछ लोग आए जो कि ज्यादातर जो है वो लॉकडाउन के अंदर रहे। तो ये डेफिनेटली यंग फैमिलीज के साथ कुछ जो फैकल्टी मेंबर्स हैं उनकी ये प्रेफर ये एडमिनिस्ट्रेटिव साइड पे ज्यादा ये प्रेफरेंस है टू वर्क फ्रॉम होम। फैकल्टी मेंबर्स ज्यादातर ये समझती हैं बेहतर जिनने मुझसे रब्ता किया कि वो डे केयर फैसिलिटी हो और वो ऑन कैंपस आके पढ़ाएं तो इट इज ईजियर फॉर देम टू सॉर्ट ऑफ ब्रेक अवे फ्रॉम देयर डेली हाउस होल्ड चोर्स एंड सॉर्ट ऑफ गिव अ जिसे कहते हैं ना एक स्टॉप देके तो फिर वो एक और अपने एक और जिसे कहते हैं उसमें आ जाती मोड में तो उनके लिए वो ज्यादा बेहतर है। बाकी जो बच्चियां हमारी कुछ लड़कियों ने जिनने कांटेक्ट किया जो दूर दराज इलाके में उनका ये ख्याल था कि ब्लेंडेड लर्निंग जरूर होनी चाहिए और वो इसको बड़ा यूजफुल भी समझ रही है खासतौर पर एसिंक्रोनस जो लेक्चर्स अवेलेबल है जो उन्हें पहले नहीं थे कि टीचर की अगर समझ नहीं आती या किसी वजह से वो लेक्चर मिस कर गई है किसी वजह से मिस हो गया है तो वो फिर वो आराम से अपने LMS की पे जाके अपना कोर्स खोल के उस लेक्चर को सुन सकती और कोर्स की कंप्लीशन का भी एडमिनिस्ट्रेटिवली भी हमें भी फायदा है। हमें पता है कि टीचर क्वालिटी एश्योरेंस के वाले से कि क्या पढ़ा रही हैं क्या उसके एग्जांपल्स दे रही हैं अपनी उनकी टीचिंग मेथोडोलॉजी क्या है उनकी असाइनमेंट्स किस किस्म की उनकी डेप्थ क्या है उनकी क्वालिटी क्या है। तो एक जो क्वालिटी कंट्रोल है वो भी इस डिजिटलाइजेशन से बेहतर होता है क्योंकि आप हर टीचर के क्लासरूम में नहीं जा सकते लेकिन अगर क्लासरूम अवेलेबल हो टू एवरीवन ऑनलाइन तो आप डेफिनेटली एक्सेस लेके रैंडमली ये देख सकते हैं कि कौन से टीचर्स जो हैं वो बेहतर तौर पे इस टूल को इस्तेमाल कर। जो IT टीम है हमारी विमेन यूनिवर्सिटी मुल्तान इज ब्लेस्ड विद द बेस्ट IT टीम। हमने वेब टेलीविजन भी शुरू किया है वेब TV भी रेडियो भी शुरू किया है ताकि जो बच्चियां दूर दराज इलाके में हैं उनको रेडियो के थ्रू या अभी हम ये सारे काम कर रहे हैं कुछ इज ऑल इन द प्रोसेस बट द वे इट इज शेपिंग अप इज वेरी इनकरेजिंग। पोस्ट कोविड में मैं देखती हूँ ज्यादा ब्लेंडेड लर्निंग होगी और वर्किंग फ्रॉम होम वुड बी अ नॉर्म देन। तो अब ये है कि वी आर लर्निंग थ्रू मोर जैसे कहते हैं ना एक हमारा ये लर्निंग का चल रहा है सिलसिला वी आर लर्निंग एज वी आर गोइंग।
शुक्रिया डॉक्टर उज़मा कुरैशी। आप वाइस चांसलर हैं गवर्नमेंट वेमेन यूनिवर्सिटी मुल्तान की और आपने बड़ी तफसील से बताया कि हायर एजुकेशन को अब डिजिटलाइजेशन करने का प्रोसेस किस तरह जारी है और इसका फ्यूचर क्या है एजुकेशन में। तो आपने हमारे प्रोग्राम के लिए वक्त निकाला आपका बेहद शुक्रिया।
ताज़ा तरीन खबरों खुसूसी फीचर्स टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील। आप सुन रहे हैं हमारा खुसूसी प्रोग्राम। इस प्रोग्राम में अब इस वक्त हमारे साथ टेलीफोन पर मौजूद हैं डॉक्टर साइमा हामिद फातिमा जिना वुमेन यूनिवर्सिटी रावलपिंडी से टेलीफोन पर। तो इनसे बात करते हैं। अस्सलाम वालेकुम डॉक्टर साइमा हामिद साहिबा।
जी वालेकुम अस्सलाम यास्मीन, थैंक यू।
डॉक्टर साइमा बताइए कि इस वक्त जो ये एजुकेशन ऑनलाइन का सिलसिला जारी है यूनिवर्सिटियों में कुछ तो पहले से भी ये सिस्टम मौजूद था ब्लेंडेड किस्म की तो तालीम जारी थी, इस वक्त क्या सूरत हाल है तालीमी इदारों में ऑनलाइन एजुकेशन की?
देखिए यास्मीन ये वाला इनिशिएटिव अभी अब देखिए COVID-19 के इस ग्लोबल पेंडेमिक की सिचुएशन में हायर एजुकेशन कमीशन ने बड़ा अच्छा इनिशिएटिव लिया और बहुत ही शुरू में जब ये सिचुएशन का सामना हुआ तो तमाम वाइस चांसलर्स ऑफ ऑल द यूनिवर्सिटीज वर इनवाइटेड फॉर अ मीटिंग और उसमें मुख्तलिफ किस्म के जो मतलब डिलिब्रेशंस हुई डिस्कशंस हुई और उसमें इनिशियली जो इतना बायन नहीं था लोगों का क्योंकि आपको बताया कि कुछ यूनिवर्सिटीज में ज्यादा अच्छे तरीके से ऑनलाइन टीचिंग या ब्लेंडेड मोड्स ऑफ लर्निंग पे काम हो रहा था लेकिन मैं आपको ये कहूंगी कि बहुत सी पब्लिक सेक्टर यूनिवर्सिटीज स्पेशली उन्होंने अपने जो उनके लर्निंग मैनेजमेंट सिस्टम्स जिस लेवल पे भी थे बड़े एक्सपर्टाइटेड तरीके से उनको फंक्शनल लेवल पर लेकर आए। कुछ कहीं पर वहाँ पहले फंक्शनलिटी लेवल जिस पॉइंट पे भी थी ہر کوئی اس کو استعمال نہیں کر رہا تھا. تو اب یہ شروع میں تو لگا کہ اچھا جی یہ دو تین ہفتے کی بات ہے, اس کے بعد حالات بہتر ہو جائیں گے اور دوبارہ ہم فیس ٹو فیس ٹیچنگ کی طرف چلے جائیں گے. لیکن جون جون یہ سچویشن بڑھتی گئی اور ساتھ ساتھ ریئلائزیشن بھی آتی گئی کہ یہ اچانک حل ہونے والا معاملہ نہیں ہے, تو یہ آل لیولز پہ نا یہ ہر ایک کا بڑا اس پہ انپٹ رہا ہے. یونیورسٹیز نے اپنے طور پر بھی یہ چیز دیکھی, جہاں پر نہیں ایل ایم ایس ایس فنکشنل تھے وہاں پر کام شروع ہو گیا. ہائر ایجوکیشن کمیشن نے بھی ایک سارا سروے کروایا کہ مختلف یونیورسٹیز کی کیا ریکوائرمنٹ ہیں تاکہ اس کے اوپر ہم پرو ایکٹیو ایکشنز لیں. اور یہ جو ٹائم تھا جی جون 1 تک کا, وہاں اس انٹرم فیز میں تمام یونیورسٹیز کو ایڈوائز کیا گیا کہ آپ اپنی دیکھیں کہ آن لائن کوالٹی ٹیچنگ کیسے کر سکتے ہیں, اور کچھ انہوں نے کرائیٹیریا سیٹ کر دیے. مثال کے طور پہ ہماری بھی یونیورسٹی نے اپنا اسسمنٹ آئی ٹی کا دیکھا, اس میں جو ہم پہلے وہ اپنا سسٹم اس طرح 100% نہیں استعمال کر رہے تھے, اس پہ فیکلٹی کی بھی کیپیسٹی ڈیولپمنٹ اور ٹریننگ شروع کروائیں. ہر ایک نے اپنے آن لائن کورسز شروع کیے, کچھ لوگوں نے وہ پائلٹ ٹیسٹ کیے. تو یہ سارا کچھ جون میں کام شروع ہو گیا, آئی مین لائک مئی میں کام شروع ہو گیا, اور اب یہ فل سوئنگ جون سے بہت سی یونیورسٹیز نے اپنا کام آن لائن ٹیچنگ شروع کر دی ہے. شروع میں جو اسٹوڈنٹس تھے ان کی طرف سے بھی کچھ ریزسٹنس آئی, کیونکہ ظاہر ہے ہر ایک کی کنیکٹیوٹی ایشوز ہیں. بہت سے آپ نے شاید دیکھا ہوگا, بہت سے اخبار میں بھی اس پہ تبصرے شائع ہوئے. جینون قسم کے پرابلمس تھے, کنیکٹیوٹی کے ایشوز تھے. تو ابھی ریسنٹلی چیئرپرسن اے جی سی ڈاکٹر طارق بنوری نے بھی ایگزامینیشن پالیسی کی اناؤنسمنٹ کی ہے کہ ہر یونیورسٹی اپنے طور پہ دیکھے کہ آپ ایگزام کا بھی سلسلہ اس نئے طریقے میں آپ کس طرح کر سکتے ہیں. تو ہماری بھی یونیورسٹی نے آن لائن ٹیچنگ کی ایک پالیسی بنائی ہے, اس پہ تمام فیکلٹی کو ٹرین کر دیا ہے. ہم یہاں تک کہ اپنے اسٹوڈنٹس کی ہم نے اورینٹیشن کلاسز لی, اور اس کے بعد اب ہم گریجولی جو کورس تیار ہو جاتا ہے وہی آفر ہونا شروع ہو جائے گا. ظاہر ہے کہ جی اگر آپ کہیں کہ جی وہی کوالٹی آف ٹیچنگ ابھی آ رہی ہے, تو دیکھیے اس میں ہو سکتا ہے انیشل ہیکپس آئیں, لیکن وی آر کمیٹڈ ٹو آن لائن ٹیچنگ, اور ہمارا یہی مینڈیٹ ہے کہ جی ہم وی ول لرن ایز وی گو الانگ. جو پرابلمس آتے ہیں ان کو ایڈریس کریں گے, اور اس لحاظ سے ہماری جو انٹرنلی یونیورسٹی کے اندر بھی مختلف کمیٹیز اور سینئر جو مینجمنٹ ہے وہ بڑے ایکٹیولی اس میں انوالوڈ ہیں. اور دوسری طرف جو ہائر ایجوکیشن کمیشن نے بھی اس طرح کے لوگوں کو آئیڈینٹیفائی کیا تاکہ آپ باقی بھی یونیورسٹی سے ایک دوسرے کا سپورٹ ہم مطلب مل سکے, اور ہم یہی دیکھیں گے کہ جی کس طریقے سے ہم نے انڈر آر سرکمسٹانسز اینڈ ود ان آر ریسورسز ہم کس طرح بہترین طریقے سے اپنی ٹیچنگ کنٹینیو کریں, کیونکہ
معاملہ ایک دم ختم ہونے والا نہیں ہے. بے حد شکریہ ڈاکٹر صاحب محمد صاحبہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ وائس چانسلر ہیں فاطمہ جناح ویمن یونیورسٹی راولپنڈی کی, آپ کا بے حد شکریہ.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
اور اب پروگرام میں شامل کرتے ہیں یونیورسٹیوں کے اور کالجوں کے کچھ طالب علموں کو, اور ان سے پوچھتے ہیں کہ وہ اس وقت آن لائن ایجوکیشن کے اس پروسیس سے کس طرح استفادہ کر رہے ہیں, ان کے لیے کیا مسائل پیش آ رہے ہیں, اور وہ اسے مستقبل کے ایک مستقل موڈ آف ایجوکیشن کے طور پر کیسے دیکھ رہے ہیں. تو آئیے ان سے گفتگو کرتے ہیں. شامل کرتے ہیں فرخندہ ہارون کو, جو یونیورسٹی گجرات سے زولوجی میں ایم ایس سی کر چکی ہیں اور ورچوئل یونیورسٹی پاکستان لاہور سے ایم ایس سی کر رہی ہیں زولوجی میں, اور اس کے ساتھ ساتھ اب یہ اپنے گھر میں موجود ہیں اور گھر ہے ان کا جہلم میں. تو جہلم سے ہم بات کرتے ہیں ان سے ٹیلی فون پر. السلام علیکم فرخندہ ہارون صاحبہ. فرخندہ کچھ بتائیے کہ لاک ڈاؤن کے اس پیریڈ میں جب کہ سب لوگ گھروں سے پڑھ رہے ہیں, ڈسٹینٹ لرننگ جاری ہے اور آن لائن ایجوکیشن جاری ہے,
آپ کس طرح پڑھ رہی ہیں؟ آپ کی یونیورسٹی میں کیا تمام فیسلٹیز اویلیبل ہیں آن لائن ایجوکیشن کی؟
ایک تو میں ورچوئل یونیورسٹی کی اسٹوڈنٹ ہوں، ورچوئل یونیورسٹی آف پاکستان کی. بیسیکلی یہ ڈسٹینس لرننگ کی ہی ایک یونیورسٹی ہے، اور یہاں پہ جتنی بھی اسٹڈیز ہیں وہ آن لائن ہوتی ہیں. آپ کیمپس جا کے، جو ریجنل کیمپس ہے، ہر علاقے کا اپنا کیمپس ہے، وہاں پہ جا کے بھی پڑھ سکتے ہیں. لیکن اگر آپ نہ جانا چاہیں تو آپ کے اکاؤنٹ پہ، ہر اسٹوڈنٹ کا اس کے رول نمبر وائز، رول نمبر کے حساب سے ایک اکاؤنٹ ہوتا ہے، اس پہ آپ کے سبجیکٹس کی ویڈیو اپلوڈ ہو جاتی ہیں، آپ ان کو ڈاؤن لوڈ کر کے دیکھ سکتے ہیں. آپ کو ٹاپکس کی لسٹ بھی دے دی جاتی ہے، سلیبس پورا ہوتا ہے آپ کے پاس تو وہ آپ دیکھ سکتے ہیں. اس کے علاوہ اگر آپ تھیسس اسٹوڈینٹس ہیں یا کچھ بھی، تو آپ اپنی سپروائزر سے اسکائپ کے تھرو، اسکائپ سیشن سے بھی رابطہ کر سکتے ہیں اور آپ ان سے انسٹرکشنز لے سکتے ہیں.
تو آپ کے نزدیک کیا ہے، فیوچر کیا ہے؟ اب یہ اگر پینڈیمک ختم ہو جاتا ہے یا نہیں بھی ہوتا، تو کیا آپ سمجھتی ہیں کہ ایجوکیشن کو اب آن لائن کسی نہ کسی انداز میں کسی حد تک ہونا چاہیے؟
بالکل ہونا چاہیے، کیونکہ آپ نہیں جانتے، بہت انپریڈکٹیبلٹی ہے سچویشن کے لحاظ سے. دیکھیں، آپ کو نہیں پتا، جس طرح پاکستان میں بھی 60,000 کو کراس کر چکا ہے، تو اگر لاک ڈاؤن ختم بھی ہوتا ہے تو ریسٹرکشنز تو رہیں گی. آپ کبھی بھی مطلب ایک کلاس میں 50 اسٹوڈینٹس کو نہیں پڑھائیں گے، 50 پلس کو. اگر آپ ایس او پیز کو فالو بھی کرتے ہیں تو آپ اس کو پھیلنے سے نہیں روک سکتے، آپ کبھی بھی رسک کو 0% پہ نہیں لا سکتے. تو ظاہر ہے اس کو ہمیں اب ڈیولپ کرنا پڑے گا، اس کو پروموٹ کرنا پڑے گا. لیکن اس میں ظاہر تھوڑی سی ہوں گے پرابلمس، جس طرح جو پریکٹیکل ورک ہے، لیب ورک ہے، اس کے لحاظ سے. یا اسٹوڈینٹ اگر فزیکلی نہیں پریزنٹ، وہ پریزنٹیشنز نہیں دے رہے، سیمینارز نہیں ہو رہے یا لیکچرز نہیں ہو رہے، تو ان میں تھوڑا سا کانفیڈینس لو رہے گا، پرسنالٹی ڈیولپمنٹ پراپر نہیں ہوگی، کیونکہ پرسن ٹو پرسن انٹریکشنز کم ہو رہے ہیں. لیکن آبویسلی ہمیں اس کا بھی حل سوچنا پڑے گا. اس میں یہ ہوگا کہ ہم سب گروپس بنا لیں، کم اسٹوڈینٹس کو، ڈفرینٹ شفٹس بنا لیں، کم کم اسٹوڈینٹس کو لے کے چلیں. تو یہ ہمیں سچویشن کے حساب سے سولوشن ڈھونڈنا ہوگا. لیکن ظاہر ہے ہمیں پروموٹ کرنا چاہیے، کیونکہ آپ نہیں جانتے کہ کب تک یہ سچویشن پرسسٹ کرے گی، اور اس کے علاوہ آپ کو نہیں پتا کہ آگے کیا ہوگا. صرف کرونا ہی نہیں ہے، آپ نہیں سمجھتے کہ آگے کبھی کوئی اور ڈیزیز آئے گی، کبھی کوئی اور ایشو آئے گا.
تو آپ کا کیا خیال ہے کہ اب لازمی ہو جانا چاہیے ہفتے میں ایک دن یا دو دن کے اسٹوڈینٹس کو آن لائن ہی پڑھایا جائے یا تعلیم دی جائے؟
کو شروع کرنا چاہیے تاکہ اسٹوڈینٹس جو ہیں وہ اس سے ہیبیچول لوگوں نے عادت ہو جائے. تو بالکل ہفتے میں ایک کیا ہونی چاہیے، بلکہ انشاءاللہ اگر یہ سچویشن ختم ہوتی ہے تو یونیورسٹیز کو پہلا کام ہی یہ کرنا چاہیے کہ کمپیوٹر، انفارمیشن ٹیکنالوجی اور آن لائن کلاسز کے لحاظ سے ان کو ٹرین کیا جائے.
بہت شکریہ فرخندہ ہارون، آپ نے بڑی معلوماتی گفتگو کی اور آپ کی تجاویز یقیناً سب کو ان پر غور کرنا چاہیے. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا، آپ کا بہت شکریہ.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں ہمارا خصوصی پروگرام. میں ہوں اس پروگرام کی میزبان یاسمین جمیل. پروگرام میں اب شامل کرتے ہیں ورچوئل یونیورسٹی سے ہی پی ایچ ڈی کرنے والے ایک طالب علم، ڈیرہ غازی خان سے ان کا تعلق ہے، تو ان سے بات چیت کرتے ہیں. السلام علیکم عدنان جہانگیر. کچھ بتائیے، تو آپ کیا سمجھتے ہیں کہ یونیورسٹیوں کو یا کالجوں کو یا اسکول لیول پر کتنی اس وقت ضرورت ہے؟ لاک ڈاؤن کے تجربے سے کیا سامنے آ رہا ہے کہ یہ تعلیم جو ہے ڈسٹینس لرننگ کو کچھ نہ کچھ حصہ بننا چاہیے کنونشنل ایجوکیشن کا؟
ایسا ہے کہ جو یہ آن لائن اسٹڈی ہے، اس کی سگنیفیکینس بہت زیادہ ہے، کہ اس کے لیے جو ریسورسز ہمارے پاس ضائع ہو جاتی ہیں ان کو ہم آپٹیمائز وے میں یوز کر سکتے ہیں. میں آپ کو ایک ایگزامپل دینا چاہوں گا کہ اگر ایک بہت اچھے ہی ٹیچر ہیں، پروفیسر ہیں، جو ہمیں ایک کلاس میں، لائیو کلاس میں پڑھا رہے ہیں، اور کلاس کی کیپیسٹی میکسیمم کتنی ہو سکتی ہے، 30-50، مطلب ایک یونیورسٹی میں 50 اسٹوڈینٹس کو پڑھا سکتے ہیں کلاس میں. جب وہ ایک آن لائن لیکچر ریکارڈ کریں گے تو ان کا وہ لیکچر جو ہے وہ پوری دنیا میں کہیں بھی کسی بھی وقت سنا جا سکتا ہے. اس میں بس ایک ہم بلیک کہہ سکتے ہیں کہ کمی اس چیز کی ہے کہ فیس ٹو فیس کمیونیکیشن جو ہے اس کی کمی ہو جاتی ہے.
تو بہت شکریہ عدنان جہانگیر, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ ڈیرہ غازی خان سے ہم سے بات کر رہے تھے, ورچوئل یونیورسٹی پاکستان لاہور سے آپ ایم فل کر رہے ہیں. بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تھینک یو.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
اب ہم پروگرام میں شامل کرتے ہیں زوہا باسط کو, جو پی ایچ ڈی کر رہی ہیں بایولوجیکل سائنسز میں یونیورسٹی آف پنجاب لاہور سے, ٹیلی فون پر ہمارے ساتھ اس وقت موجود ہیں. تو اس سے بات شروع کرتے ہیں. السلام علیکم زوہا باسط.
وعلیکم السلام, کیسے ہیں آپ؟
میں ٹھیک ہوں, اور امید ہے کہ آپ بھی بڑی خیریت سے ہوں گی اور خوب لاک ڈاؤن میں اپنی محنت کر رہی ہوں گی اور آن لائن پڑھ رہی ہوں گی. کچھ بتائیے ہمارے سننے والوں کو کہ کیا صورتحال ہے آن لائن ایجوکیشن کی, خاص طور پر پنجاب یونیورسٹی لاہور میں.
جہاں تک پنجاب یونیورسٹی لاہور کا تعلق ہے, تو پنجاب یونیورسٹی کے ڈفرینٹ اسٹوڈینٹس جو تو لاسٹ سیمسٹرز میں ہیں یا پھر جو ایم فل اور پی ایچ ڈی لیول کے, ان کو تو ایسا کوئی مسئلہ نہیں ہو رہا آن لائن کلاسز میں, جہاں تک تعلق ہے ٹیکنالوجی کو یوز کرنے کا. لیکن جو بی ایس سی کے بچے فرسٹ سیمسٹرز میں ہیں, ان کو ٹیکنالوجی کا ابھی اتنا وہ ویل اکوپڈ نہیں تھے جب لاک ڈاؤن ہوا, بیکاز جب ابھی وہ صرف کالج سے اٹھ کے آئے تھے اور یہ سب کچھ ہو گیا, اور ان کو ڈفرینٹ پرابلمس فیس وہ کر رہے ہیں. لیکن ایز فار ایز دا اسٹوڈینٹس آف سندھ, بلوچستان اور کے پی کے کنسرن, جو کہ پنجاب یونیورسٹی کے اندر ہی پڑھ رہے ہیں, کیونکہ پی یو کے اندر آل اوور پاکستان سے بچے پڑھ رہے ہوتے ہیں, تو ان ایریاز میں نیٹ کی اویلیبلٹی نہیں ہے. ایون اگر میں پنجاب ہی کی بات کروں, تو اگر آپ ساؤتھ سدرن پنجاب کی طرف چل جائیں, ملتان, بہاول پور والے ایریاز کی طرف, یا پھر پنجاب کے تھوڑے سے ولیجز والی سائڈ پہ چلے جائیں, تو وہاں پہ نیٹ اویلیبلٹی نہیں ہے. کیونکہ وہاں پہ نیٹ اویلیبلٹی نہیں ہے, تو ایون پرسنلی آئی نو سچ کیسز جہاں پہ ایسا بھی ہوا ہے کہ بچے کلاسز نہیں لے رہے. تو ان تمام اسٹوڈینٹس کو یہی کہنا چاہیے کہ ہمارے پاس نیٹ ہی نہیں ہے, تو ہم کلاسز کیسے لے سکتے ہیں. دوسرے آن لائن کیسز کے اندر ٹھیک ہے, ایک طرف یو شوڈ گو ٹو دا ڈیجیٹلائزیشن, لیکن اگر آپ ڈیجیٹلائزیشن پر جا رہے ہیں تو پھر اپنے فیسلٹیز کو بھی ویسے ہی امپروو کریں. اگر آپ یو ایس اے, یو کے کو یا کینیڈا کی طرف جا رہے ہیں کہ ٹھیک ہے وہ لوگ آن لائن کلاسز لے رہے ہیں اور آپ بھی ویسے مینیج کرنا چاہ رہے ہیں, یس دیٹس گڈ کہ آپ ایک ایجوکیشن کو بالکل بلاک ڈاؤن نہیں کر رہے ہیں, لیکن کیپ ان دا مائنڈ کہ پھر آپ کو سب کو لے کے چلنا پڑے گا. یا تو پھر آپ ان ایریاز میں بھی ویسے ہی نیٹ فیسلٹیز پرووائڈ کریں جیسے سب ایریاز میں ہیں, جیسے لاہور یا اسلام آباد کراچی میں جو ایریاز ویل ڈیولپ ہے, ان کے اندر اگر آپ نیٹ فیسلٹیز سے ان کو کرنا چاہیں گے, کمپیٹ کرنا چاہیں گے, ایسا کوئی بھی پاسبل نہیں ہے. اور بلیو یہ آن لائن سسٹم کے اگر آپ ایگزام لیں گے تو کبھی بھی کسی بھی سورج, چاہے وہ پی ایچ ڈی لیول کا, اور ٹرانسپیرنسی نہیں رہے گی, بیکاز اسٹوڈینٹس آر آلویز ولنگ ٹو چیٹ. لیکن جب آپ ایک پیپر لے رہے ہوتے ہو, خود لیتے ہو, تو یس کم از کم وہ خود محنت تو کرتے ہیں نا, اس طرح تو ان کو پتا ہوگا کہ ہم ایک واٹس ایپ پہ کسی سے بھی پوچھ کر کر سکتے ہیں, کون محنت کرے گا. یہ وہ ایگزامز ہوتے ہیں جن کے بعد آپ فیوچر ڈیسائڈ کرنے جا رہے ہوتے ہیں, لائک بی اے بی ایس سی کے بعد یا ماسٹر کے بعد آپ نے کسی نہ کسی جگہ پہ ریسرچ پڑھنا ہوتا ہے, اور اس جگہ پہ ہی ایگزامز میں اس طرح ہوگا, اور دین وٹ ول بی ڈسکریمنیشن. تو میں یہی کہہ رہی ہوں کہ ایٹ لیسٹ ایجوکیشن کنٹینیو, ایجوکیشن کا بریک لاک نہیں کریں وہ ٹھیک ہے, لیکن ایگزامز آن لائن نہ کریں. میں صرف پوائنٹ آف ویو صرف اتنا ہے, ایگزامس آن لائن بالکل نہیں آنے چاہیے, بیکاز الٹیمیٹلی اٹ وڈ بی لاس آف دا ٹرانسپیرنسی. اگر بہت زیادہ بھی کیس ہوتا ہے تو پھر وہ دوسری طرف دیکھنے والی بات ہے, لیکن جہاں آپ باقی پوری کنٹری ایس او پیز کے تھرو کھول رہے ہیں, تو آئی تھنک سو کہ ایس او پی کے تھرو, ایس او پیز کے تھرو ایگزامس لیے جا سکتے ہیں.
ٹھیک ٹھیک. زوہا باسط, آپ نے بڑی اچھی تجاویز دی. پی ایچ ڈی آپ کر رہی ہیں بایولوجیکل سائنسز میں یونیورسٹی آف پنجاب لاہور سے, اور آپ سمجھتی ہیں کہ امتحان کم از کم آن لائن نہیں ہونے چاہیے, اور ایس او پیز کو فالو کرتے ہوئے جس طرح کے دوسرے کام ایس او پیز کو فالو کرتے ہوئے ہو رہے ہیں, ان کو بھی ذرا ڈیلے کر دیا جانا چاہیے, لیکن ہونے چاہیے, یعنی سینٹرز میں جا کر امتحان ہونے چاہیے, آن لائن نہیں ہونے چاہیے, ورنہ اس سے بڑے خطرات ہیں, ٹرانسپیرنسی نہیں رہے گی, اور جو اسٹوڈنٹس جو ڈیزرونگ ہیں ان کا حق مارا جائے گا, کچھ نالائق اسٹوڈنٹس آگے آ سکتے ہیں, تو یہ ایک اچھا فیوچر کے لیے اچھا نہیں ہوگا. بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. پروگرام
اور اب ہم آپ کی ملاقات کروا رہے ہیں اور گفتگو سنوائیں گے احمد حمزہ کی جو پنجاب یونیورسٹی سے بایو ٹیکنالوجی میں ایم فل کر چکے ہیں اور پی ایچ ڈی کرنے کے لیے بایو جانے والے ہیں. آپ بتائیے ہمارے سننے والوں کو کہ اس وقت جو پاکستان میں اسٹوڈنٹس ہیں خاص طور پر جو یونیورسٹی لیول کے ہیں وہ ان کو کیا مسائل پیش آ رہے ہیں یا وہ بالکل کمفرٹیبل ہیں آن لائن ایجوکیشن میں اور اگر ہو رہی ہے تو وہ کس حد تک اس سے مطمئن ہیں؟
میم آئی سجیسٹ کہ اسٹوڈینٹس 100% مطمئن بھی نہیں ہے اور 100% ڈسٹسفائڈ بھی نہیں ہے. مطلب کچھ اسٹوڈینٹس ہیں جو بہت اچھے طریقے سے کوپ کر رہے ہیں اس سسٹم کو لے رہے ہیں اور کچھ اسٹوڈینٹس ہیں جو اچھے طریقے سے نہیں لے رہے اور سیم پیٹرن ٹیچرس کے اوپر بھی اپلائی ہوتا ہے. کچھ ٹیچرس ہیں جو اس کو افیکٹولی کنوے کر پا رہے ہیں کچھ ٹیچرس نہیں کر پا رہے. اس کی بیسک ریزننگ یہی ہے کہ کچھ ٹیچرس تھے جو شروع سے ہی آن لائن سسٹم کو اڈاپٹ کر کے چل رہے تھے, پریکٹسز فالو کر رہے تھے, آن لائن لیکچر سن رہے تھے, مطلب جیسے یوٹیوب وغیرہ اور جو دیگر پلیٹ فارمز ہیں لائک ڈیلی موشنز وہاں پہ اس طرح کی ایکٹیویٹیز پرفارم کر رہے تھے. ان کے لیے کنوے کرنا, ان کے لیے لیکچرز ڈلیور کرنا زیادہ ایزی ہے, زیادہ کمپیٹیبل ہے ایز کمپیئر ٹو دوز ٹیچرز جو بالکل کنوینشنل فالو کر رہے تھے سسٹم, بالکل جو بکس کو فالو کر رہے تھے اور جو سلائڈس کو فالو کر رہے تھے, ان کے لیے تھوڑا سا ایشو ہو رہا ہے. اور جہاں تک اسٹوڈینٹس کا سوال ہے, سیم رول اسٹوڈینٹ پہ بھی اپلائی ہوتے ہیں. کچھ اسٹوڈینٹس ہیں جو اس کو افیکٹولی کوپ کر رہے ہیں, مطلب جو پہلے بھی آن لائن سسٹم کے ساتھ کوپریٹ کر رہے تھے وہ اب آسانی سے کوپریٹ کر رہے ہیں ایز کمپیئر ٹو دو اسٹوڈینٹس جو فرسٹ ٹائم ان اپلیکیشن کو یوز کر رہے ہیں لائک زوم اور اسکائپ اور میٹ اپلیکیشن لائک دیز اپلیکیشن. اینڈ دا موسٹ امپورٹنٹ تھنگ از کہ کچھ ٹیچرس ڈائریکٹلی سلائڈز یوز کر رہے ہیں. آئی تھنک دیٹس دا موسٹ اپروپریٹ وے ایٹ دس مومنٹ بیکاز وہ ٹیچر جو کیمرہ وغیرہ یا مائکرو فون کے ساتھ اتنے فیملیئر نہیں ہیں ان کے لیے یہ سب سے اچھی چیز ہے کہ وہ سلائڈس یوز کر کے بچوں کے ساتھ ڈائریکٹلی اسکائپ پہ اسکرین شیئر کر کے بچوں کے ساتھ انٹریکٹ کر رہے ہیں اور اپنا جو لیکچر وغیرہ ہے یا جو بھی ان کے پاس ریکارڈیڈ میٹیریل ہے وہ اس کو ڈلیور کر رہے ہیں.
تو ان کو وہ جو انٹرنیٹ کا مسئلہ ہے ایشو, وہ ان کو پڑھائی کو کس حد تک متاثر کر رہا ہے اس وقت؟
تو یہاں پہ اس طرح کی فیسلٹیز انٹرنیٹ اور لیپ ٹاپس اور اسپیشلی وائی فائی بینڈ ویڈتھ اس طرح کی چیزیں پہلے بچوں کو پتا بھی نہیں تھی اور اب نئی انٹروڈیوس ہوئی ہیں تو بہت زیادہ ایشوز ہو رہے ہیں اس چیز کو لے کر. لیکن موسٹلی جو اسٹوڈینٹس ہیں جو شہروں میں رہنے والے ہیں وہ ان بچوں کو گائڈ بھی کر رہے ہیں اور ان کے ساتھ فرینڈس وغیرہ بنے ہوئے ہیں جو مطلب گروپس وغیرہ فیس بک پہ بنائے ہوئے ہیں یا واٹس ایپ پہ بنائے ہوئے ہیں تو وہ ان کو فیسلیٹیٹ کرنے کی پوری کوشش کر رہے ہیں. بٹ یا جو اسٹوڈینٹس رورل ایریا سے ہیں یا بیکورڈ ایریا سے ہیں ان کو واقعی بہت ایشو ہو رہا ہے, اسپیشلی ان ایریاز میں جہاں پہ انٹرنیٹ کنیکشن سرے سے ہے ہی نہیں. تو وہاں پہ تو ابھی لائن بچ نہیں ہے, مطلب لائن ابھی آ رہی ہے اور انٹرنیٹ ابھی انٹروڈیوس ہو رہا ہے تو ان ایریاز میں تو واقعی بہت ایشو ہے. So I just hope کہ with the passage of time چیزیں improve کریں اور جو investment وغیرہ government plan کر رہی ہے وہ hopefully صحیح جگہ پہ اور صحیح ہاتھوں میں جائے تاکہ اس کے کچھ fruitful outcomes نظر آنا شروع ہوں. لیکن جو یہ ہے کہ انٹرنیٹ کا مسئلہ ہے, جب انٹرنیٹ سرے سے ہی نہیں آ رہا پھر تو واقعی کچھ نہیں ہو سکتا نا اس علاقے میں یا اس کے مطلب پھر تو یہ ہے کہ وہ لوگ وہ اسٹوڈینٹ کمپلیٹلی ٹی وی وغیرہ پہ ریلائی کر رہے ہیں یا ڈش پہ ریلائی کر رہے ہیں تو ایز ایکسپیکٹڈ آپ ان اسٹوڈینٹ سے زیادہ ایکسپیکٹ نہیں کر سکتے کہ وہ زیادہ انٹریکٹیو انوائرمنٹ میں ہے یا وہ زیادہ لرن کر رہے ہیں. سو
آپ کے لیے واقعی کیا آپ پھر کیا دیکھ رہے ہیں یہ ڈیجیٹائزیشن آف ایجوکیشن کا آپ کے نزدیک کیا فیوچر ہے پاکستان میں؟
میم آئی تھنک کہ جو فیوچر ہے وہ اتنا ہی رہے گا کہ ہم ایوالو کریں ایز سون ایز پاسبل. اگر لوگوں نے اس کو اڈاپٹ کرنا نہیں شروع کیا یا لوگوں نے اس کو اسپیشلی کچھ لوگ ہیں جو بالکل ہی اس چیز کو لائٹلی لے رہے ہیں یا اتنا سیریسلی نہیں لے رہے یا وہ یہ سوچ رہے ہیں کہ 10-15 دن میں نارمل ہو جائے گی سچویشن کیونکہ فرسٹ ٹائم اس طرح سے اٹیک ہوا ہے اور لوگ اتنے ایکسپیکٹ نہیں کر رہے تھے کہ یہ کس حد تک جا سکتا ہے. تو اگر سچویشن اللہ نہ کرے بہت زیادہ خراب ہوتی ہے تو ہوپ فلی بچوں کو اور پیرنٹس کو اور ٹیچرس کو خاص طور پہ ایوالو کرنا ہی پڑے گا. اینڈ آئی ریئلی ہوپ کہ چیزیں پازیٹیو وے میں جائیں, اینڈ آئی ریئلی ہوپ کہ چیزیں جو ہیں وہ صحیح ڈائریکشن میں جائیں اور صحیح طرح سے لوگ اس کو اڈاپٹ کریں. تو اگر تو اڈاپٹ کیا تو ویل اینڈ گڈ, اگر نہ کیا تو گاڈ نوز, بٹ
بہت شکریہ احمد حمزہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔